الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق اجمعين، والصلاة والسلام على اشرف الانبياء والمرسلين خاتم النبيين رحمة للعالمين ابي القاسم محمد وعلى اهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الارضين. اما بعد، فقد قال الله سبحانه وتبارك وتعالى في محكم كتابه وهو اصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم: يا ايها الذين امنوا استجيبوا لله وللرسول اذا دعاكم لما يحييكم. صلوات انسان اپنی عقل کے سہارے حیات کا ایک تصور رکھتا ہے، حیات کو مختلف رنگ میں دیکھتا ہے اور سمجھنے کی کوشش کرتا ہے کہ میں اس حیات سے کیا کیا کر سکتا ہوں. یہ بات کسی دین کی محتاج نہیں ہے کہ انسان کی ابتدائی حیات کیا ہوتی ہے، اس ابتدائی حیات سے انسان کیا کر سکتا ہے. لیکن انسان خود کا بنایا ہوا کوئی عجوبہ نہیں ہے، انسان خود کو نہیں بنایا، اس کے بنانے والے نے اس کو حیات دی. تو حیات کا تصور کتنا محدود رہے گا یا کتنا وسیع رہے گا، یہ اس بات پر مبنی ہے، اس بات پر بیس ہے کہ انسان اپنے آپ کو کس حد تک اس سے مربوط رکھتا ہے اور اس سے مربوط نہیں رکھتا. اگر مربوط رکھتا ہے تو ایک دنیا اور ایک حیات جداگانہ ہو جائے گی، اور اگر مربوط نہیں رکھتا تو دنیا پھر اور کچھ ہو جائے گی، حیات کچھ اور بن جائے گی. ابتدائی حیات کے لیے کسی کو پیغمبر کی ضرورت نہیں ہوتی، ابتدائی حیات کو سمجھنے کے لیے اللہ کو لبیک کہنے کی ضرورت نہیں ہوتی. اس آیت کا جس کی تلاوت کا شرف میں نے حاصل کیا، سورہ انفال کی 24ویں آیت: یا ایھا الذین آمنوا، اے ایمان والو تم لبیک کہو، ریسپونڈ کرو خدا کو اور اس کے رسول کو جب وہ تمہیں بلاتا ہے اس چیز کی طرف جو تمہیں حیات بخشتی ہے. وَعَلَمُوا أَنَّ اللَّهَ يَحُولُ بَيْنَ الْمَرْءِ وَقَلْبِهِ، اور جان لو کہ یقیناً اللہ انسان اور اس کی روح کے درمیان واسطہ ہے، اور یقیناً اسے اس کی طرف پلٹا دیا جائے گا. انسان کو اگر سمجھنا ہے کہ اسے جواب کس بات کا دینا ہے، اللہ کہہ رہا ہے کہ تمہیں خلقت کی بنیاد پر میں نے ایک سطح پر تر کیا، تمہیں بلا کر تمہیں ایک دوسری حیات کی طرف لے آنا چاہتا ہوں، تمہیں بلا کر تمہیں ایک نئی حیات کی طرف لے آنا چاہتا ہوں. اسی سبب تمام رسولوں کو میں نے بھیجا کہ تمہاری حیات وہ حیات بن کر نہ رہ جائے کہ جو اپنے آپ میں اپنے آپ کو خود کفیل پا کر، اپنے آپ کو سیلف سفیشینٹ دیکھ کر اتنی محظوظ ہو جائے کہ پھر اس کو کسی اور چیز کی پرواہ نہ رہے، اور اس حالت میں خود اپنے پر اور دوسروں پر ظلم کرنا شروع کرے، اور وہ کیفیت میں آ جائے جس پر فرشتوں نے کہا تھا کیا تو اسے بھیجے گا جو فتنہ کرے گا اور خون بہائے گا. یاد رکھو کہ جب میں تمہیں بلا رہا ہوں اور کہہ رہا ہوں کہ رسول کی بات پر میری بات پر لبیک کہہ دو، ریسپونڈ کر دو، تو یہ بھی یاد رکھو کہ تمہارے روح اور تمہارے بدن کے درمیان جو رابطہ بنا رکھا ہے وہ میرا رابطہ ہے. نحن اقرب الیہ من حبل الورید، ہم اس سے اس کی شہرک سے زیادہ قریب ہیں. یہ قربت خدا کا احساس انسان کو لبیک کہنے پر مجبور کرے گا. آیت ایک ہی ہے، شروع ہو رہی ہے لبیک کہو خدا کو اور اس کے رسول کو، جب وہ تمہیں بلا کے اس چیز کی طرف جو تمہیں حیات بخشتی ہے، اور یقیناً جان لو کہ خدا تم میں اور تمہاری روح کے درمیان حائل ہے، واقع ہے، اور جان لو گے اسے پلٹا دیا جائے گا، اس روح کو پلٹا دیا جائے گا، اس انسان کو پلٹا دیا جائے گا. انہ الیہ تحشرون، اور تمہیں اس کی طرف پلٹا دیا جائے گا. تو بار بار اس بات کی طرف توجہ دی جا رہی ہے کہ خدا کو لبیک وہی کہہ سکتا ہے جو خدا کا احساس کرتا ہے اپنے اندر. یہاں سے دو عجب راستے نکل آتے ہیں، ایک جو بار بار خدا کو دیکھ کر حرکت کرتا ہے، اور ایک بار بار خدا کو بلا کر حرکت کرتا ہے. یہ دو راستے نکل آتے ہیں، ایک کو صراط مستقیم کہتے ہیں، دوسرے کو کتنی صراطیں آپ نام دے دیں، ہر صراط کا ایک نیا نام بن سکتا ہے، مگر صراط مستقیم کے دو راستے نہیں ہو سکتے. آیت 24 یہاں پر ختم ہوئی. 25 آیت اسی سورے کی، اس کے بعد والی آیت پڑھ رہا ہوں. وَتَّقُوا فِتْنَةً الَّتِي لَا تُصِيبَنَّ الَّذِينَ ظَلَمُوا مِنْكُمْ خَاصَّةً، اتَّقُوا فِتْنَةً لَا تُصِيبَنَّ الَّذِينَ ظَلَمُوا مِنْكُمْ خَاصَّةً. اے ایمان والو، تمہیں لبیک تو کہنا ہے، اس کے بعد والا مرحلہ تم ذرا غور سے دیکھ لینا. شاید لبیک کہو یا شاید لبیک نہ کہو، مگر یہ ضرور جان لو اس فتنے سے بچو جو تم میں فقط ظالمی تک ہو کر نہیں رہے گا. اس فتنے سے بچو جو تم میں ظالمی تک ہو کر نہیں رہے گا. آیت یہ کہہ رہی ہے کہ دیکھ لو، اگر تم نے لبیک نہیں کیا تو اتنا یاد رکھ لو کہ تمہاری فردی نیکیاں، تمہاری انڈیویجول نیکیاں اس سوسائٹی میں پھیلتے ہوئے فتنے کو روکنے کا سبب نہیں بنے گی. تمہاری انڈیویجول اچھائی، تمہارا فردی طور پر، انڈیویجول طور پر ظلم کا نہ کرنا اس بات کا ضامن نہیں ہے، اس بات کی گارنٹی نہیں ہے کہ سوسائٹی میں ظلم نہیں پھیلے گا. سوسائٹی میں تمہاری انڈیویجول نیکیوں کو سمیٹ لینے کے باوجود بھی فتنہ پھیلے گا جو پھر ظالمین تک محدود ہو کر نہیں رہے گا، اچھوں کو بھی سمیٹ لے گا. پھر اچھے نہ کہہ پائے کہ ہم تو اچھے تھے، یہ کیا ہوا؟ اس لیے کہا جا رہا ہے بچو اس آزمائش سے کہ جو تمہارے درمیان ظالمین تک محدود نہیں رہے گی. خدا کی ذات سے دوری کا راستہ اتنا عام ہوتا جا رہا ہے کہ خدا کو اپنے درمیان محسوس کرنا تو دور کی بات ہے، قیامت کے دن بھی جنت زیادہ اور اللہ کم نظر آنے لگا ہے. ایسے معلوم ہوتا ہے کہ جو سبب خلقت ہے اس کی ہم کو ضرورت فقط خلقت کے لیے ہے اور کسی کام کے لیے نہیں ہے. بنا کر چھوڑ دیا، کارے جہاں دراز ہے میرا انتظار کر، اب اپنے کاموں میں لگا رہا ہوں اور جنت میں بھی ذرا صاف ستھرا رکھ کر رکھنا، آنے والا ہوں. تقاضا انسان کا بدلتا جا رہا ہے، کوئی چیز دے کر کوئی چیز حاصل کرنا نہیں چاہتا، کوئی چیز دے کر کوئی چیز حاصل کرنا نہیں چاہتا. نتیجہ یہ ہو رہا ہے کہ ادیان میں بھی، مذاہب میں بھی، ریلیجنز میں بھی وہ راستہ بتلایا جا رہا ہے کہ جو سب سے آسان راستہ ہو دنیا میں چلنے کا. کرسچین دنیا کی تو کیا حالت ہو رہی ہے آپ دیکھ رہے ہیں، نئے پوپ نے آ کر حتی یہاں تک کہہ دیا ہے کہ کسی طریقے سے وہ ان لوگوں کو اپوز نہ کیا جائے کہ جو ہم جس بازی کر رہے ہیں، یہ ہمارا اختیار نہیں ہے، وہ ان کا اختیار ہے. انجیل کیا کہہ رہی ہے، توائف کیا کہہ رہی ہے، اس سے ہم کو کیا کرنا نہیں. ناپاک جسے کہتی ہے مغرب مشرق کی شریعت, مغرب کے فقیہوں کا یہ فتویٰ ہے کہ ہے پاک. سب ادیان تو شرق میں نکلے, ایسٹ میں نکلے, چاہے وہ کرسچینٹی ہو, جوڈائزم ہو, اسلام ہو, تو ان کے جو فقیہوں کا فتویٰ ہے وہ فتویٰ اب نہیں چلے گا. نئے دور میں ہر وہ چیز حلال ہے جو حلال دکھ رہی ہو, اور ہر وہ چیز حرام ہے جسے حرام سمجھا جا رہا ہو. اپنی آزادیوں کو حیات سمجھنے والے اس آیت کی طرف غور کریں. آیا انسان کی حیات آزادیوں کے لیے ہے؟ آیا انسان کی حیات اس لیے ہے کہ بغیر رکاوٹ کے اس کو چھوڑ دیا جائے؟ انسان تو یہ چاہتا ہے, قرآن کہہ رہا ہے کہ یب جرح ماما, اس کے سامنے کے راستے کو کھلا چھوڑ دیا جائے, مگر دوسری طرف وہ کیفیت بھی دیکھنی پڑتی ہے کہ جہاں کے اوپر انسان اگر بندہ بنتا ہے تو کیا بنتا ہے, اور آزاد بنتا ہے تو کیا بنتا ہے. اگر انسان آزاد بننے کے نتیجے میں ایک سورما بن جائے, آزاد بن جائے, تو ایسی آزادی مبارک. لیکن اگر یہ آزادی انسان کو خود اپنی ہوائے نفس کی پرستش پر مجبور کر دے, اپنی غرض اور اپنے خاندان کی اقربا کی نزدیکوں کی غرض کے علاوہ اسے کوئی بڑا مفہوم نظر نہ آئے, تو آیا یہ آزادی آزادی ہے؟ وہ ایک طریقے کی غلامی. غلامی فقط کیا ہو رہا ہے, اللہ کی غلامی سے نکل گئے اور آ گئے کس کی غلامی میں؟ اپنی نفس کی غلامی میں. افرائیت من اتخذ الہہ ہوا, اے رسول کیا تم نے اسے نہیں دیکھا کہ جس نے اپنی ہوائے نفس کو اپنا خدا سمجھ لیا اور اللہ نے اسے جان کر کر گمراہ کر دیا, اور اس کے کان پر, اس کے دل پر رکاوٹ باندھی, اور اس کے آنکھوں کے سامنے پردہ ڈال دیا, اور پھر اسے کون ہدایت دے گا بغیر اللہ کے؟ آیت یہ کہہ رہی ہے کہ بغیر اللہ کے اسے ہدایت کون دے گا؟ ہدایت, ہدایت بار بار قرآن کی کئی آیتوں میں اللہ کی طرف جوڑ دیا جا رہا ہے. تمام کی تمام ہدایت اللہ کہتا ہے میرے پاس ہے. اِنَّا عَلَيْنَا لَلْهُدَى, بے شک ہم ہی پر ہے تمام تمام ہدایت کا ذمہ. ہدایت رسول سے بھی جوڑی نہیں جا رہی ہے, رسول کو پیامبر, پیام پہنچانے والا بنایا جا رہا ہے. ہدایت, ہدایت اللہ کو اندر محسوس کرنے کا نتیجہ ہے, اللہ کو اندر محسوس کرنے کا نتیجہ ہے. اور عبادت اسی وقت عبادت بنتی ہے کہ جب اللہ کو انسان اپنے اندر محسوس کرتا ہے, تو ان کی عبادت اور ہوتی تھی جو اللہ کو اپنے اندر محسوس کرتے تھے. اور آج کی ہماری عبادت, میں سب کے لیے نہیں کہہ رہا ہوں, اپنی عبادت کے لیے کہہ رہا ہوں, وہ الگ عبادت ہو رہی ہے جو ہم اللہ کے احساس کے بغیر انجام دیتے ہیں. کبھی یہ سوال ہوتا ہے کہ کیا بات ہے, جب ہم نماز شروع کرتے ہیں اللہ اکبر کے بعد ہمارا ذہن ہر طرف جاتا ہے, ہر طرف جاتا ہے. اور یہ یونیورسل فینومینن ہے, کوئی مخصوص کچھ لوگوں سے نہیں ہے, یونیورسل ہے. اس لیے ذکر کر رہا ہوں کہ انسان جب نماز کو ٹھہرتا ہے اور اللہ کا احساس اندر سے نہیں ہوتا, اللہ کا احساس تصور ہے دماغ کا, تو دماغ میں اس کے ہزار اور تصور کام کرتے رہتے ہیں, کام کے, گھر کے, دار کے, ہر قسم کی چیزیں کام کرتی ہیں, اور اللہ کا تصور ان تصورات کے ساتھ ایک جگہ پر ٹک جاتا ہے. اللہ کا تصور ان تمام تصورات کے ساتھ ایک جگہ پر ہوتا ہے. جب ہم نماز شروع کرتے ہیں ذہن ایک دو سیکنڈ کے لیے اللہ اکبر کے بعد ادھر ادھر وہ دوسرے تصورات کی طرف جانے لگتا ہے, اور تب تک کہ نماز ختم ہوئی پتا چلا کہ نماز ختم بھی ہو گئی, اور ہم نے پورا سحر اپنا مختلف افکار جو ہمارے ذہن میں گردش کر رہے تھے وہ سحر ہم نے تمام کر دی. نماز کے بعد پھر وہی سحر جاری رہے گی, سحر رکے گی نہیں. مگر اگر انسان کے ذہن میں, انسان کے اندر خدا کا وجود کا احساس ہو, اور کاموں سے جیسے ہی واضح ہوتا ہے وہ احساس اندر سے عمر کے آنے لگے, اور جب اقامہ صلات کرے تو وہ احساس کا وجود اس کے قلب کی دھڑکن کے ساتھ اگر جڑ جائے تو اس کے بعد اس کی نماز ویسی ہوگی کہ جیسی ہونی چاہیے۔ میں نے ابھی بہت بات اللہ نے کی، اللہ نے خود کہا ہے کہ تم کو جواب دینا ہوگا میری بات کا اور وہ بات کا جو میرا رسول کہتا ہے جو تمہیں حیات کی طرف لے جاتی ہے۔ یہ رسول کو کیوں لا دیا؟ یہ رسول کو اس لیے لا دیا ہے کہ انسان کو ہمیشہ ہمیشہ کسی مثال کی ضرورت ہوتی ہے، انسان کو مثال کی ضرورت ہوتی ہے۔ کوئی ایسی آواز آ جائے یا انسان کی عقل سے اندر سے کوئی آواز نکل آئے، مگر اگر کوئی ایسا نمونہ نہ مل پائے کہ جو آ کر نہ فقط بلائے حیات کی طرف بلکہ حیات کا خود نمونہ بن کر اپنے آپ کو پیش کرے، تو اس کی بات کی صداقت اور حقانیت اور اونچی اور واضح طور پر نظر آتی ہے۔ آج کا ہمارا یہ دور خاتم النبیین کے بعد والا دور ہے۔ تاریخ میں ہمیں مثالیں مختلف ملتی ہیں لیکن بعد از رسول کوئی اور رسول نہیں ہوا کہ جو زندہ مثال بن کر اپنے آپ کو پیش کر سکے۔ آئمہ نے وراثت رسول لی اور روایت میں علماء کو بھی وراثت رسول کا حقدار بنایا، العلماء ورثۃ الانبیاء۔ علماء کا کام یہی تھا کہ بار بار وہ بلائیں لوگوں کو اس کیفیت کی طرف جس طرف اللہ اور اس کا رسول بلا رہے ہیں۔ قرآن کی آیت ہے سورۃ توبہ کی 122 بھی آیت، فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون۔ یہ ممکن ہی نہیں ہے تمام مومنین کے لیے کہ یہ سب کے سب پوچھ کریں، سب کے سب جائیں مدینے اور رسول سے دین سیکھ پائیں۔ تو پھر ایسا کیوں نہیں ہوتا کہ تم میں سے ہر ایک طبقے میں سے ایک چھوٹا گروہ نکلے اور جائے اور وہاں پر رسول سے سیکھے، دین میں تفقہ کرے اور فکر کرے اور اس کے بعد اپنی قوم کی طرف پلٹ آئے اور ان کو قیامت سے ڈرائے، شاید کہ وہ ڈر جائیں۔ تو علماء کی ذمہ داری کیا ہو گئی؟ قرآن کی آیت کے مطابق، قرآن کی آیت کے مطابق علماء کی ذمہ داری یہ ہو گئی کہ ان کا کام ہے دین کے بارے میں سوچنا، فکر کرنا، غور کرنا، سیکھنے کے بعد آ کر اپنے آپ کو اس راستے پر ڈھالنا اور لوگوں کو، دوسروں کو قیامت سے ڈرانا۔ انذار کہتے ہیں قیامت سے ڈرانے کو۔ رسول بھی منذر تھے، بشیروں و نذیرہ، نذیر منذر ایک ہی معنی میں آتا ہے۔ تو یہ دونوں پوائنٹ آف ویو سے کہ ان کا کام ہے لوگوں کو بار بار ڈرائیں کہ دیکھو تم حال امتحان میں ہو۔ یہ انسان کی زندگی ایسی نہیں ہے کہ اس کو عام خواہشات پر خرچ کر دیا جائے، یہ ایسی زندگی نہیں ہے۔ ہماری روح ایسی روح نہیں ہے، ایسی روح ہم کو دی گئی ہے کہ جس پر خدا نے فخر کیا ہے، خالق نے فخر کیا ہے، ایک ایسی چیز کہ جس پر اس نے فخر کیا۔ اگر اس کا سستا سودا کیا جائے گا تو کتنا نہیں سستا سودا ہوگا۔ جو چیز دنیا کو ڈھالنے کے لیے بنائی گئی دنیا اسے ڈھال دے، جیسا مولا فرماتے کہتے ہیں کہ جس نے دنیا کو وسیلہ بنایا دنیا نے اس کی آنکھیں کھول دی، اور جس نے دنیا کو اپنا مقصد بنایا دنیا نے اسے اندھا کر دیا۔ جس نے دنیا کو وسیلہ بنایا اس کو اسی دنیا نے روشن کر دیا، اس کو بصیرت دے دی، اور جس نے اس کو اپنا مقصد سمجھ لیا اس نے اس کو اندھا کر دیا۔ یہ عجیب چیز ہے کہ وہی دنیا ہے جس سے ایک انسان ایک فائدہ اٹھا رہا ہے، اس کا ایک طریقے کا ٹیلیسکوپ بنا رہا ہے، مائکروسکوپ بنا رہا ہے، اور دوسرا ہے کہ وہی اس دنیا کو لے کر اپنے آنکھوں پر پردہ بنا رہا ہے۔ فرق اتنا ہی ہے کہ کس کو لبیک کہہ رہا ہے، اپنی ہوائے نفس کو جس کی میں نے بھی آیت کی تلاوت کی، یا وہ آیت کے مطابق کہ اپنے اللہ اور اس کے رسول کو لبیک کہنا۔ یہ بات کربلا پر آ کر بہت زیادہ واضح ہو جاتی ہے اس دور کو دیکھیے جو 50 سال کا رسول کی رحلت کے بعد گزرا. رسول کی رحلت کے بعد، رسول کے انتقال کے بعد جو مدت گزری 50 سال کی، اسلامی دنیا مختلف حالات سے گزرتے ہوئے اقتصادی اور مادی طور پر کئی گنا آگے بڑھ چکی تھی، مال و دولت کی کمی نہیں تھی، مگر ایمان کی دولت اتنی کم ہو چکی تھی کہ جب حسین سمجھا رہے تھے لوگوں کو کہ دین ہوتا کیا ہے، سمجھنے والے دنیا کی عینک لگا کر حسین کے کلام کو سن رہے تھے. اتنی اچھی دنیا مل جانے کے بعد پھر اللہ کو یاد کرنا ہے تو کیوں یاد کریں گے، اور کرنا ہے تو اسی حد تک یاد کریں گے کہ دنیا کو اچھی دنیا دی، ہم کو اس کے علاوہ اس کے ساتھ کیا کرنا ہے. حسین کا تصور کچھ اور ہی تھا، حسین بلا رہے تھے وہ حیات کی طرف جو رسول بلا رہے تھے. حسین منی وانا من الحسین اس لیے امپورٹنٹ ہو جاتا ہے کہ حسین وہ رسول کی کیفیت جو اللہ نے رسول کو دی تھی، تاکہ میرے اور میرے رسول کو لبے کہنا، وہ کیفیت کو دوبارہ دہرا رہے تھے. لوگ سننے والے تھے لیکن عقل کا جو معیار چاہیے، خدا پرستی کی جو کیفیت چاہیے، وہ باقی نہیں تھی. میں اب پھر اپنے دور میں آ رہا ہوں، آیا ہمارے دور میں وہ کیفیت باقی ہے؟ بزرگوں سے نہیں، میں بچوں سے جوانوں سے سوال کر رہا ہوں کہ جو حسین کے کلام کو لبیک کہہ سکیں، آیا ہمارا دین وہ دین رہا ہے کہ جہاں پر ہم اپنے آپ کو غلام سمجھ کر اللہ کو لبیک کہیں، رسول کو لبیک کہیں، پنجتن کو لبیک کہیں؟ آیا رہا ہے یا نہیں رہا ہے؟ کئی جگہ کے اوپر ہم قرآن میں دیکھتے ہیں کہ اللہ نے نصرت طلب کی ہے انسانوں سے. جس نے اللہ کی نصرت کی، اللہ نے اس کی مدد کی. اللہ کو نصرت کی کیا ضرورت؟ وہ کہہ رہا ہے کہ میں غنی ہوں اور تم سب کے سب فقیر ہو، مگر جب اپنے کام کو آگے بڑھانا ہے تو اللہ نصرت طلب کر رہا ہے. ان تنصر اللہ ینصر، تم اگر اللہ کی مدد کرو گے تو اللہ تمہاری مدد کرے گا. کوئی سب بھی اپنا محکم تمہارے پیروں کو مضبوط کر دے گا. اللہ ہم سے مدد مانگ رہا ہے، قرآن کی اور آیتیں جہاں پر تعریف کی جا رہی ہیں ان لوگوں کی کہ جس نے رسول کی مدد کی، اور رسول نے بھی مختلف مقامات پر مدد مانگی. رسول کو بھی مدد کرنا ہے، علی نے بھی نصرت طلب کی. خطبے میں کہتے ہیں کہ اگر مدد کرنے والوں کی مدد نہ ہوتی تو میں خلافت کا بار اپنے گردن پر نہ رکھتا. مدد کی ضرورت ان کو پڑی ذاتی اغراض کے لیے نہیں، الہی اغراض کے لیے. اس طریقے سے اللہ کو کوئی ذاتی محتاجی نہیں ہے، وہ چاہتا ہے کہ ہمارے ہاتھوں دین آگے بڑھے تاکہ تمہاری شان رہے، ورنہ میری شان تم اس طریقے کی کر دینا کوئی بڑی چیز نہیں ہے. میں ویسے فرشتے بنا چکا ہوں جو کہ سجدہ کرتے ہیں تو سجدہ ہی کرتے ہیں، اور اسے نماز کے ساتھ کرتے ہیں کہ تم اس کا خواب بھی نہیں دیکھ سکتے. رکو کرنے والے رکو کرتے ہیں، ایسا رکو کرتے ہیں کہ تم اس کا خواب نہیں دیکھ سکتے. خوبی تو یہ ہے کہ تم کرو، تمہارا میں ہاتھ اس لیے پکڑ رہا ہوں، میرا مگر جب پکڑ رہا ہوں کہہ رہا ہوں تم سے میں مدد لے رہا ہوں، یہ نہیں کہہ رہا ہوں کہ میں تمہیں مدد دے رہا ہوں، تاکہ تم اپنی عظمت سمجھ لینا. تو نصرت کرنے کا ذہن الگ ہوتا ہے، نصرت طلب کرنے کا ذہن الگ ہوتا ہے. ہم بار بار نصرت تو طلب کرتے ہیں، جھگڑا کرتے ہیں، ہم پکار سکتے ہیں یا نہیں پکار سکتے، اپنی ضرورت کے لیے تو سب کو پکارتے ہیں، لیکن ان کی ضرورت پر لبیک بولنے والے کیوں کم ہو جاتے ہیں؟ کیونکہ ہم اپنی ذمہ داری ہی نہیں سمجھتے کہ ہم کو لبیک کہنا ہے. لبیک کہنے کے لیے بنایا گیا ہے، بندگی ہماری قسمت میں لکھ دی گئی ہے. یہ احساس بندگی کا ہم سے دور ہونے والا نہیں ہے، اگر ہم دور کرنے جائیں گے تو ہم اپنے خود ہوا نفس کی پرستش میں ڈوب جائیں گے. غلامی پھر بھی غلامی رہے گی، فرق یہ رہے گا کہ خالق کی غلامی کی جگہ اپنی پسترین کیفیت کی غلامی کرتے پائیں گے. ہم عجیب دور سے گزر رہے ہیں کہ جہاں کے ذہن اس حد تک خدا کی آشنائی سے کم ہوتے جا رہے ہیں کہ اس کے بعد دین کا چلانا خصوصاً سوشل لیول پہ تقریباً امپاسبل ہوتا جا رہا ہے. ہر قسم کی مادی فکر آج آپ دیکھ رہے ہیں. دنیا میں سب سے کامیاب لوگ وہ بن جا رہے ہیں جو بیٹ سے گولے کو اچھا مار سکیں. کائنات ان کی خدمات پر آواز اور ہنگامہ بلند کر رہی ہے. خیر کے کرنے والے کہاں پر ہیں؟ ہندوستان دنیا کے سب سے زیادہ بلو پاورٹی لائن لوگوں کا ملک ہے. سب سے زیادہ بلو پاورٹی لائن کے لیول کے لوگوں کا ملک ہے. 300 ملین سے 400 ملین اتنی آبادی کو انڈیا کے بعد کے کوئی ملک کی بھی نہیں ہے. جتنے ہمارے پاس غریب ہیں اتنے کسی اور ملک میں باشندے نہیں ہے انڈیا کے بعد. چائنا ہے, چائنا کے بعد انڈیا, اس کے بعد اتنے باشندے کسی ملک میں نہیں ہے کہ جتنے ہمارے پاس بلو پاورٹی لائن لوگ ہیں. اتنے سالوں کی گروتھ کے بعد ہمارے پاس پاورٹی کم سطحی طور پر ہوئی ہے. انصاف اور عدالت کا تصور ہمارے پاس نہیں ہے. باوجود اس کے ہمارے پاس ایسی چیزوں کو سب سے زیادہ ویلیو مل رہی ہے کہ جس کا زندگی عام انسان سے کوئی رابطہ نہیں ہے. خوشیاں اس بات کی ہو رہی ہیں کہ جس کی کوئی بنیاد نہیں ہے. اگر لوگ دنیاوی اچیومنٹ کو, میں اپنے موضوع پر آ رہا ہوں, اگر لوگ دنیاوی اچیومنٹ کو اس طریقے سے سیلیبریٹ کر سکتے ہیں تو ہم اپنے اخروی اچیومنٹ کرنے والوں کو کیسے نہیں سیلیبریٹ کریں, کیسے نہیں ان کی یاد رکھیں. آج یہ دنیا والے دنیا کے معمولی کام کو اتنا بڑھا کے پیش کر رہے ہیں تو آج ہم اپنے امام کو کہ جو اتنی بڑی شہادت پیش کرتا ہے, اتنا واضح پکچر پیش کرتا ہے الہی رب کا, تو اس کی کیسی نہیں منانی چاہیے اور اس کا اثر ہم پر کتنا ہونا چاہیے. حسین کربلا میں آنے سے پہلے بھی حسین تھے. کربلا حسین کو نیا حسین نہیں بناتی ہے. حسین کی روح کی بلندی کو کربلا ایک ایسا موقع فراہم کرتی ہے جو اظہار ہو سکے, اس کا فزیکل مینیفیسٹیشن ہو سکے کہ جہاں پر امام آتے ہیں اور اپنے ایمان کی بنیاد پر ایک ایسی شہادت پیش کرتے ہیں کہ جو سمجھنے سے زیادہ اور تحمل کرنے کی ضرورت رکھتی ہے. حسین کی شہادت عقل سے کم اور وجود سے زیادہ سمجھنے کی محتاج ہے. ہمارا وجود ہلنے کی ضرورت ہے, ہمارا ذہن فقط ابتدا ہے جو ہلتا ہے. حسین کی شہادت وجود کو ہلا دینے والی شہادت ہے, ایک ایسی شہادت ہے کہ جہاں کے اوپر ایمان کو وہ درجہ دیا گیا کہ جو کوئی اور جگہ پر نظر نہیں آتا. کوئی بھی چیز بری سے بری آدمی ایکسپیکٹ کرے, اس کے آگے جب چیز بڑھ جاتی ہے تو آدمی کا کنٹرول اپنے آپ پر سے ختم ہو جاتا ہے. آدمی اگر کچھ نہ ہو تو مایوس ہونے لگتا ہے. حسین کی خوبی یہ تھی, حسین کی خوبی یہ تھی کہ ایک ایک شہادت کے بعد حسین اپنے آپ میں طاقت محسوس کر رہے ہیں. ایک ایک شہادت کے بعد حسین اپنے میں طاقت محسوس کر رہے تھے. خون کا آنا, خون کا جانا حسین کی طاقت بڑھا رہا تھا. یہ بھی ایک ایسا مل گیا جو لبے کہہ رہا ہے اور اپنی جان دے کر اپنی لبے کہنے کو ثابت کر رہا ہے. زہیر ابن قیم کی شہادت حسین کو طاقت بخشتی نظر آتی ہے. حبیب ابن مظاہر, مسلم ابن اوسجا کی شہادت طاقت بخشتی نظر آتی ہے. اپنے گھر کے بچوں کی شہادت حسین کو طاقت دیتی نظر آتی ہے. یہ اس لیے ہے کہ حسین ان سب کے ساتھ ایک اللہ کے ساتھ کھڑے ہوئے ہیں, اور جس کے ساتھ اللہ ہوتا ہے اس پر حقائق ایسے واضح ہوتے ہیں کہ جو موت کو زندگی اور زندگی کو موت بنا دیتے ہیں. حسین کربلا مرنے کے لیے نہیں گئے تھے, ولا تحسبن الذين قتلوا في سبيل الله امواتا بل احياء عند ربهم يرزقون. تم ہرگز ہرگز وہ لوگ جو راہ خدا میں شہید ہوتے ہیں ان کو مردہ نہ سمجھنا, بلکہ یہ تو زندہ ہوتے ہیں اور اپنے رب کے پاس سے رزق پاتے ہیں. حسین لوگوں کو جلانے گئے تھے, جو جلانے جاتا ہے وہ مرتا نہیں. جلانے جاتا ہے وہ مرتا نہیں, سند قرآن ہے جو کہہ رہی ہے ان کو گمان بھی نہ کرنا کہ یہ مرے ہوئے ہیں. ہم اپنی نظر سے حسین کو دیکھنا شروع کر دیے. میں اپنے موضوع پہ آ رہا ہوں. ہم نے جو غلطی کی ہے اور کرتے جا رہے ہیں اپنی نظر سے حسین کو دیکھنا شروع کر دیے ہیں. زاکری ہماری اب وہاں پر پہنچ رہی ہے کہ حسین کے وہ بلند مرتبے کو اپنے ذہن سے سمجھنے کی کوشش کر رہی ہے. نتیجہ کیا ہو رہا ہے کہ منہ میں الفاظ بھرے جا رہے ہیں, اس طریقے سے حسین کو پیش کیا جا رہا ہے کہ جیسے حسین ٹوٹ گئے ہو. معاذ اللہ, حسین کیسے ٹوٹیں گے؟ کائنات شک ہو جائے, چاند کو شک کرنے والے کا نواسا کس طریقے سے شک ہو جائے گا, کس طریقے سے ٹوٹ جائے گا؟ جو بلندی حسین نے حاصل کی آج ہماری زاکری عام طور پر, میں سب کو شامل نہیں کرتا, اس کو ختم کر رہی ہے. جناب زینب کے الفاظ جو انہوں نے وہاں پر کہے, کربلا میں کہے, کہ کربلا کے بعد کوفہ و شام میں کہے, وہ پورے الفاظ بدل دیے گئے ہیں. ہمارے نوجوانوں کو جو زینب کا تصور ملتا ہے وہ جناب زینب جو تاریخ ہے کربلا کی تاریخ والی زینب نہیں ہے. ہم کو کمر شکستہ ٹوٹی ہوئی گڑ گڑانے والی زینب کا تصور دیا جاتا ہے. حیات بن ذلہ امام حسین نے کربلا میں کہا, ذلت ہم سے کوسوں دور ہے, اتنی دور کہ کبھی ہمارے قریب بھی نہیں آ سکتی ہے. علی کی بیٹی شکست محسوس کرے, شکست علی کی بیٹی کے نظر میں فقط فاسق کر سکتا ہے یا جھوٹا کر سکتا ہے. دنیا میں اگر شکست ہو سکتی ہے تو گرے ہوئے لوگوں کو ہو سکتی ہے, سچوں کو اور عدل انصاف پر ٹکنے والوں کو نہیں ہو سکتی ہے. ان کو قتل کیا جا سکتا ہے. زینب کے الفاظ کو غور کریں, کہا کہ جو تو نے کہا کہ اللہ نے ہم کو ذلیل کیا, وہ تو وہ لوگ تھے کہ جس کے لیے اللہ نے شہادت لکھ دی تھی اور انہوں نے اپنے مقام شہادت کو پا لیا. ہم نے تو اچھائی کے علاوہ کچھ کربلا میں دیکھا ہی نہیں. زینب وہ ہے, زینب وہ نہیں ہے کہ ہم اپنے الفاظ بھر بھر کے. کربلا کے ساتھ ایک عجیب چیز ہو گئی ہے, ہم نے کربلا کو تاریخ سے نکال کر افسانے اور مت کی کیفیت دے دی ہے. دوسری قومیں اپنی جھوٹ کو اپنی سچ سے چھپاتے ہیں, ہم نے اپنے سچ کو اپنے جھوٹ سے چھپایا ہے. ایسے جیسے کہ مکمل نہیں ہو کربلا, کیونکہ مجھے کربلا کے بارے میں دیکھنے اور پڑھنے کا موقع نہیں ہے. جو کچھ میں کہہ رہا ہوں وہ کربلا میں ہوا ہے. یہ کوئی طریقہ بنتا ہے؟ آپ کہتے ہیں کہ آپ حق والی قوم ہیں. حق والی قوم بغیر دلیل کے گفتگو کرتی ہے. ممبر رسول سے جہاں پر سوائے علم کے کچھ بولا نہیں جا رہا, وہاں پر ہر قسم کی گفتگو کی جا رہی ہے. شاعری کے الفاظ کو تاریخ بنا دیا جا رہا ہے. اور جب ایسا ہو رہا ہے تو کربلا ختم ہو رہی ہے. وہ کربلا کہ جو ہمیشہ ہمیشہ کے لیے مومنین کے قلوب کی گرمی ہے, اس کو اس طریقے سے پیش کیا جا رہا ہے کہ اس میں سوائے ماتم اور کمزوری کے احساس کے کوئی اور مجد اور عظمت کا احساس باقی نہیں رکھا گیا ہے. رونا کربلا کا مقصد نہیں, بائی پروڈکٹ ہے. اگر ہم کربلا سے فقط رونا لینے والے ہیں تو پھر ہم نے کربلا سے بہت کچھ نہیں لیا. رونا انٹری ہے, جس طریقے سے علی بابوہا کہا گیا ہے, انا مدینہ تلین علی بابوہا, جیسا رسول کہتے ہیں, باپ کو استعمال کرتے ہوئے, باپ کو رکھتے ہوئے, باپ کا راستہ اختیار کرتے ہوئے ہم کو علم کو ڈھونڈنا ہے. باپ پر رک جانا نہیں ہے, باپ کا سہارا لینا ہے. उसी तरीके से कर्बला में एंटर होने के लिए तसव्वुर कर्बला को जहन में लाने के लिए रोना उसका पहला कदम है। हमने पहले कदम को आखिरी कदम बना दिया, नतीजतन न उसके ईमानी एलिमेंट हम पर रोशन हो रहे हैं, ना उसके फिक्री एलिमेंट हम पर रोशन हो रहे हैं, ना उसके इज्तिमाई एलिमेंट हम पर रोशन हो रहे हैं। हम पर रोशन फकत बुका और गिरिया हो रही है, वो भी उन बातों पर कि जो वहां पे हकीकतन वाक़े नहीं हुई है। 40-50 साल के दौरान जो मसाइल में तब्दीलियां आई हैं आप लोग देख रहे हैं, जो सीनियर्स हैं वो जानते हैं ये क्यों हो रहा है। और ऐसा नहीं है कि कौमें ने इमाम हुसैन के मसाइब को गलत पेश कर तबाह नहीं हुई हो। आप लोग पूछेंगे कि क्यों आप ये मौजू छेड़ रहे हैं, मैं इसलिए छेड़ रहा हूं, आप ईरान की मिसाल लीजिए। ईरान में कर्बला रोजेबानों के हाथ चली गई, जाहिरी के हाथ जो प्रोफेशनल होते थे आज भी हैं, और उन्होंने इमाम हुसैन को वैसे ही पेश किया शायरी में और नसर में जिस तरीके से के आमतौर पर हमारे यहां पेश किया जाता है। नतीजे में ईरानी कौम के हौसले पस्त होते 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 इतने हो गए कि हर किस्म की दुनियादारी का सबक उनको सिखा दिया गया। आज से 35-40-50 साल पहले की अगर आप ईरान की कैफियत को देखें, कर्बला का तसव्वुर था लेकिन कर्बला के तसव्वुर के साथ वो गर्मी बाकी नहीं थी। मसाजिद के बाजू थिएटर्स और शराबखाने मौजूद थे। ये कैसी कर्बला हो गई कि जहां की अक्सरियत हुसैन को मानती है, बड़ी बड़ी अक्सरियत, और अल्लाह के नाम के साथ अल्लाह की मुखालफत साथ साथ इस किस्म से कर्बला पेश की गई। आप बेरूत की मिसाल ले लें, 70s के बेरूत को देख लें, वहां पर भी शिया तादाद कम नहीं थी, वहां पर भी इमाम के मानने वालों की तादाद कम नहीं थी। नतीजा क्या हुआ, इस तरीके से किया गया कि कर्बला के रसूमात कर्बला के मैसेज पर सब खतरे कर चले गए। तो अय्याम अज़ा के दौरान कल्चर तो नजर आया, मैसेज नहीं मिला। जब हमको कर्बला से मैसेज नहीं मिलेगा तो बतलाइए वो कौन सी और जगह है जहां से हम मैसेज लेंगे, कौन सी और वो जगह है जहां पर हम अपना इस्लाम लेंगे, कौन सी वो जगह है जहां के ऊपर हम अपने खुदा को पहचानेंगे, वो कौन सी जगह है। तो जब आप अपना सबसे पावरफुल इंस्टीट्यूशन डिस्ट्रॉय कर देते हैं, आप जब अपना सबसे पावरफुल इंस्टीट्यूशन डिस्ट्रॉय कर देते हैं, खराब कर देते हैं, तो उसकी ताकत टूटती है। इसलिए नहीं कि इंस्टीट्यूशन में ताकत नहीं है, आपने उसका मसला खराब किया और उनके हवाले कर दिया कि जो जाहिल है। किस दीन को उसके जहान में, किस फिक्र को उसके जहान में, किस साइंस को उसके जोहार ने तरक्की दी। मादी साइंस ले लीजिए या दीन ले लीजिए, किस जगह पर जायलों ने किसी ग्रोथ का हब बना है, कहां पर हुआ है ये? पॉसिबल है कि जाहिल कर्बला के मैसेज को हमने कहा कि चलो कुछ चंद रुपयों के लिए किसी को देकर हम अपने आंसू घट कर लें। अरे क्या कर रहे हैं, हुसैन अपनी औलाद का खून दे रहे हैं, अली अकबर का खून दे रहे हैं, अली असगर का खून दे रहे हैं, अली असगर को हाथों में लेकर आगे पीछे हो रहे हैं और कह रहे हैं कि मैं ये चीज इसलिए बर्दाश्त कर सक रहा हूं कि अल्लाह का एहसास कर रहा हूं। आसान नहीं है, हमको बदलना पड़ेगा, अपने प्रायोरिटीज को चेंज करना पड़ेगा। कर्बला फिर से वाकई होने वाली कोई शहादत का नाम है नहीं, हुसैन फिर से आने वाले कोई इमाम का नाम है नहीं, जो है उसको हमको गनीमत समझकर उसकी मीरास को कबूल करना है। कुरान की आयत है जहां पे कुरान इशारा करता है कि इन्होंने अपनी मीरास खा ली, कौमों के बारे में कहा है कि इन्होंने अपनी मीरास खा ली। क्या हम उन कौमों में हो जाएंगे कि जो अपनी मीरास खा चुके हैं, और हम अपनी मीरास खा लेंगे तो हमारे पास बचेगा क्या सिवाय दुनियावी कुछ शौकों के, जिसकी दवाम की हमको कोई गारंटी नहीं है। गौर करना पड़ेगा, सोचना पड़ेगा, वापस लाना पड़ेगा। जब तक हम किताब का हवाला नहीं मांगेंगे। क्या आपने ये जो बात की, इसका हवाला चाहिए। करबला सबसे ज्यादा लिखी हुई तारीख का नाम है। करबला कोई सहरा में गुमशुदा वाकये का नाम नहीं है। उसकी तारीख है, उसके लेवल्स है, उसकी किताबें हैं, उसके बारे में काफी काम हो चुका है। हमको उसको उर्दू जबान की शक्ल में लाना पड़ेगा और उसको आम करना पड़ेगा और वो जिंदगी जो इमाम हुसैन की हकीकी जिंदगी है उसको पेश करना होगा। एक नहीं, बीसों खुतबे इमाम हुसैन ने जो सबरे मदीना तमका मक्का था करबला दिए, आज वो हमारे पास मौजूद है। आम तौर पर बोला नहीं जाता, मिंबर से नहीं कहा जाता। जहां पर हुसैन कह रहे हैं ला हरम मौता इल्ला सआदा वल हयात अज़ालिमीन इल्ला बरमा, मैं जिंदगी मौत को सआदत समझता हूं, अच्छाई समझता हूं, ब्लेसिंग समझता हूं, और जिंदगी गुजारना इन जालिमीन के साथ को रुसवाई समझता हूं। ये गुफ्तगू क्यों नहीं पेश की जाती? 9 मुहर्रम के दिन वक्त लेते हैं तो कहते हैं कि इनसे मोहलत मांगो कि हम रात में इबादत करेंगे। क्यों? इन्नी उहिब्बुस सलात, इसलिए कि मैं नमाज से मोहब्बत करता हूं। हुसैन फकत अली अकबर से, अली अकबर से जनाब सकीना से मोहब्बत नहीं करते। ये हुसैन की बुलंद, हम आप अपनी औलाद तक मोहब्बतों को रोक सकते हैं? न रोके तो बेहतर होगा। हुसैन नमाज से मोहब्बत करते हैं। कुरान की आयत है, और ईमान वाले तो वो होते हैं जो अल्लाह से शिद्दत से मोहब्बत करते हैं। तो जो ईमान की मेराज पर होंगे वो कैसी नहीं मोहब्बत करते होंगे। मैं दुनिया की जाओ हशम के लिए कयाम नहीं कर रहा हूं। इन्नमा खरजतु लितलबिल इस्लाह फी उम्मतिन जदी, मैंने तो क़याम किया है ताकि इस्लाह कर सकूं मेरे जद की कौम में। मैं तो अमर बिन मारूफ करना चाह रहा हूं, मुनकर करना चाह रहा हूं, और मेरे जद की और मेरे बाबा की सीरत पर चलना चाह रहा हूं। करबला इसलिए हुई, हुसैन चाह रहे थे कि पूरे तरीके से रसूल की सीरत का हिया हो जाए, क्योंकि यजीद के आने के बाद सीरत का हिया मुमकिन ही नहीं था। वो एक ऐसा मरहला था कि जहां पर मौरूसी कैफियत आ रही थी और इस्लामी दुनिया जाहिलियत की तरफ पलट रही थी। इमाम ने यह भी कहा, जब तुम किसी सुल्तान जालिम को देखना कि जो हलाल मोहम्मदी को हराम और हराम को हलाल कर रहा है और फासिक है, तो तुम्हारे पर जिम्मा है कि तुम उसके खिलाफ हरकत करो। ये पयाम दे रहे थे इमाम हुसैन अपने अतराफियों को। 72 आए उस जमाने की कैफियत का इनेकास करती है, ये बात रिफ्लेक्ट करती है कि किस हद तक ईमान कम हो जाता है। ईमान चीज ही ऐसी है, ईमान चीज ही ऐसी है, ये किसी की जाहिर नहीं होती। इंसान के गुनाह उसके ईमान को खत्म कर देते हैं, गर्चे उस हालत में वो समझ रखता है कि मैं यकीनन यकीनन ईमान पर हूं। कुरान की आयत है, कुल हल नुनब्बिउकुम बिल अक्सरीन अमला अल्लज़ीना ज़ल्ला सअयुहुम फिल हयातिद दुनिया वहुम यहसबून अन्नहुम युहसिनून सुनअ। ऐ रसूल कहो कि क्या हम तुम्हें बता दें उनके बारे में कि जो आमाल के मुताबिक सबसे ज्यादा खसारे में है। अल्लज़ीना ज़ल्ला सअयुहुम फिल हयातिद दुनिया, वो लोग हुए कि जिनकी कोशिशें दुनिया में रायगा गई, इस हालत में वो समझते थे कि वो बेहतरीन काम कर रहे हैं। ईमान की कैफियत और होती है, ईमान के नहीं होने की कैफियत और होती है। अगर हम ईमान के दर्जों को 1 से 10 तक करें और मासूमीन के ईमान को मिसाल के लिए आसानी से समझने के लिए जवानों के लिए 1 पर रखें और उनके दुश्मनों को 10 के ऊपर रखें, बिल्कुल लोएस्ट ऑफ द लो लेवल पर, एज ए कम्युनिटी, में अफराद के बारे में बात नहीं कर रहा हूं, एज ए कम्युनिटी हम तकरीबन 8 या 9 के लेवल में, मैं अफराद की बात नहीं कर रहा हूं, हम या नौ की बुनियाद पर है, वहां बोले हुए बने, हम उससे आगे नहीं है। इज्तिमाई तौर पे हम खोखले हो चुके हैं, हमारे में वो अलाइम है ही नहीं। आप देख लीजिए रिवायतों में जाकर, माफ करना क्योंकि जिम्मेदारी मैंने कुरान की आयत पेश की है कि तुम में से कुछ क्यों नहीं जाते पढ़ने के लिए, रसूल के पास सीखने के लिए, और आकर डराते क्यों नहीं कियामत से। मैं आपके सामने जन्नत के बाहों का तस्वीर पेश कर सकता हूं, मेरा जिम्मा वो नहीं है। हम अली वाले हैं, हम तो जन्नत में जाएंगे ही, वरना कौन जाएगा। मैं बोल सकता हूं हम तो मातम करते करते जन्नत में चले जाएंगे, मैं बोल सकता हूं, मगर बात झूठ होगी क्योंकि उन्होंने कहा है कि अल्लाह को अपनी जन्नत के बारे में कोई धोखा नहीं दे सकता। सौला का हौल है कि भूल जाना तू कि तू आजमाया नहीं जाएगा। कुरान की आयत है इस बात पर कि तुम कहते हो कि हम ईमान ले आए, ईमान लाने के बाद आजमाई शुरू होती है। ईमान लाने से पहले आजमाइश की क्या जरूरत है, वही वो देखा गुमराही की कैफियत है। आजमाइश का मालूम ईमान सच्चा है या झूठा है फरकने के लिए अयोग अहमदा वाली जो आयत है कि हमने तुमको कल किया था कि मालूम करने के तुम्हें अच्छा अमल करने वाला कौन है। हम एज ए सोसाइटी वो चीज प्रोड्यूस नहीं कर रहे, हम वो जनरेट नहीं कर रहे हैं। हम राजी इसलिए हैं कि हमने कोई स्टैंडर्ड नहीं रखा, हमने सबसे आला स्टैंडर्ड अगर जो रखा कि भैया मजलिस कर ले, मातम कर ले और रो ले, इब्तेदा है। मैं नहीं कह रहा हूं कि मातम नहीं करे, मैं नहीं कह रहा हूं कि मजलिस नहीं करे, मैं नहीं कह रहा हूं कि रोए ना। आदिस मुख्तलिफ है, 20 आदिस है जिसको मैं पेश कर सकता हूं जो रोने की अहमियत को पेश करते हैं। 200 आदिस है जो रोने की अहमियत को पेश करते हैं। मन हका, मन बका, तबा का, ये अल्फाज एक के बाद एक आपको रिवायतों में मिलेंगे, मौजूद हैं। मगर उसका मतलब ये नहीं है कि जहां पर कहा जा रहा है मन बका अबका और तबा का, जो रोए या रुलाए या रोने वाले की सूरत बनाए वजह वाला उलझन्ना, उस पर जन्नत वाजिब है। रिवायतों को समझने का यह तरीका नहीं होता। आपको रिवायत में यह भी मिल जाएगा, रिवायत में यह भी मिल जाएगा, जो यतीम के सर पर हाथ फेरेगा उस पर जन्नत वाजिब है। वो उस फेल की अजमत की कोई अहमियत है, यतीम के सर पर हाथ फेर देना उसकी अजमत बताया जा रहा है। कोई शख्स एक मरतबा, 10 मरतबा, 100 मरतबा यतीमों के सर पर हाथ फेरे और कहे कि मुझे और कुछ करना नहीं है, है? क्यों? तुम्हारे नमाज की क्या जरूरत है, रोजे की क्या जरूरत है, ज़कात की क्या जरूरत है? यतीम के सर पर रोज जाता हूं, यतीम खाने को सर पर हाथ फेरता हूं, निकल जाता हूं। ये देखिए आप, रिवायतों को ऐसा नहीं समझा जाता, रिवायतों को ऐसा नहीं समझा जाता, रिवायतों को टोटली देखना पड़ता है कि मकसद क्या है। इसमें कोई शक नहीं है कि अगर वो आंसू हकीकत बनकर निकले, उनका जो असर इंसान की रूह पर हो, वो रूह इतनी पाक हो जाए कि अल्लाह की नूर की तजल्ली उसमें हो सके। रास्ता बताया जा रहा है जन्नत तक, हम उसको मंजिल समझ लेते हैं। रिवायत को समझने का एक तरीका होता है, सलीका होता है। अगर हम एक एक चीज को टुकड़ा टुकड़ा करके देख लेंगे तो ऐसी बात होगी कि कारपेंटर को लेके हाथ पे ठहरे के इसकी गाड़ी बना दूंगा। भाई जब तक पहिए दूसरी चीज है और इंजन के दूसरे हिस्से नहीं होंगे, आपकी गाड़ी हरकत पे नहीं करने वाली, बोले बिना कारपेंटर के जो है कोई गाड़ी नहीं चलती, हमको भी मालूम। जिसके व्यापार अच्छा कारपेंटर होगा उसकी गाड़ी अच्छी चलेगी, जरूरत नहीं है पहिए नहीं होंगे उस गाड़ी को तो चलेगी भी नहीं। तो ये मुख्तलिफ चीजें हैं जिसको आपको सीरियसली सोचने की जरूरत है। हम अगर नहीं सोचेंगे तो हमारा प्रॉब्लम बढ़ता जाएगा, सोशल पॉइंट ऑफ व्यू से हम बढ़ते जाएंगे, एक ऐसा पोजीशन आ जाएगा कि जो दुनियावी शायद दुनियावी स्लोगन्स दे रहे हैं वो हमको इतना खोखला देखेंगे कि उसके बाद हमको एक्सप्लॉइट और अगर करना शुरू न कर दें तो ताजुब नहीं होगा, हम और एक्सप्लॉइट होते जाएंगे। और याद रखिए जब एक्सप्लॉइटेशन शुरू होता है तो शुरू तो सबसे कमजोर से होता है हमारी सोसाइटी के, वो पहला शिकार बनेगा, मगर वो बढ़ते बढ़ते रुकेगा नहीं। फितना जब फैलता है तो सबको समेट लेता है। वो आयत मैंने जो इब्तिदा में तिलावत की 25वीं आयत सूरह अनफाल की, हुसैन हमारे लिए एक बहुत बड़ी नेमत है, हक्का के बिना ला इलाहा हुसैन, अगर ख्वाजा अजमेरी ने कहा है कि यकीनन बुनियाद है, बिना है ला इलाहा इल्लल्लाह की, वो इसलिए कहा कि हुसैन हकीकतन बिना है। मगर उस बिना पर हमको अपनी कोशिश से एक ऐसी कायनात अपने अतराफ बनाने की कोशिश करनी चाहिए कि जिसके लिए हुसैन ने अपनी जान दे दी है। अल्लाह की इताअत हमको बढ़ानी पड़ेगी, मिलजुल के काम करने की कैफियत हमको बढ़ानी पड़ेगी, नेकियों को हमको ज्यादा अहमियत देनी पड़ेगी, गुनाहों को हम ज्यादा शिद्दत से बुरा समझने पर मजबूर होते जाएंगे। मैं जवानों से मुखातिब हूं, आगे आने वाली दुनिया आपको गुनाह के 2500 तरीके नए नए निरंगे निराले पेश करती रहेगी। वो लोग जो उसमें गर्क हो जाएंगे, ना हुसैन के रहेंगे, ना अली के रहेंगे, ना रसूल के रहेंगे, ना अल्लाह के रहेंगे, और जो बच जाएंगे और बचेंगे तो वो भी मजबूत और कोशिश के जरिए, मजबूत ताकतवर जोर के जरिए, बगैर उसके कुछ भी होने वाला नहीं है। हम अगर ईमान वाले हो जाएंगे तो जैसे कुरान कहता है बुनियानुन मरसूस बन जाएंगे, मजबूत सीसा पिलाई हुई दीवार बन जाएंगे। और अगर हम ईमान के तौर पर मजबूत ईंटें नहीं बन सकेंगे तो हम ढेले बन जाएंगे। और ढेले को क्या और कैसे इस्तेमाल किया जाता है आप लोग और हम सब जानते हैं। ढेला किसी आला इस्तेमाल के लिए नहीं होता, ढेला ढेले के इस्तेमाल के लिए होता है, उससे कोई इमारत नहीं बनाई जाती। हम अगर मजबूत ईंट बनकर एक दूसरे के साथ न लगेंगे और ईमान हमारे हमको चस्पीदा कर एक मजबूत दीवार न बनाएगा तो हम एज ए सोसाइटी इनसिग्निफिकेंट हो जाएंगे। हम माइनॉरिटी हैं, माइनॉरिटी का एक किरदार होता है सोसाइटी में। अगर माइनॉरिटी एक अच्छा एग्जाम्पल बन जाती है, मैं हमेशा इस्लाम की बात करता हूं, अभी भी करूंगा, तशय्यो इस्लाम से अलग नहीं है, आईमा ने आकर कोई फिरका नहीं बनाया। हम मुसलमान हैं जैसे हमारे साथ दूसरे लोग मुसलमान हैं, ठीक है, हम ज्यादा तवज्जो अहले बैत के रास्ते को देते हैं, हम इमामत को तरजीह देते हैं और हम खिलाफत के जो तरीके को इसलिए नहीं मानते कि एक मुद्दत के बाद वो जाकर फिस्क और फुजूर में तब्दील हो गया, ये हमारी बुनियाद है। मगर हम उतना ही मुसलमान मिल्लत का हिस्सा है जैसे और कोई, और हमको वो फरीजा निभाना है। हम मुसलमान हैं, मुसलमान रहने के नाते हमको सबके साथ मिलजुल के आगे बढ़ना है, सबको लेकर आगे बढ़ना है। अगर हम ये नहीं करेंगे, आप पाकिस्तान का हाल देख रहे हैं, पाकिस्तान का हाल देख रहे हैं, एक दूसरे को मार काट करके ये हालत हो गई कि मुल्क को का नाम लेना एक मजाक उड़ाने के बराबर हो गया है। मुल्क बिल्कुल ही उस सतह पर नहीं है जिसको मुल्क कहा जाए, इनसिक्योरिटीज इस हद तक बढ़ गई है। मैं ये चीजों की तरफ आप लोगों को इसलिए ला रहा हूं कि रियलिटी आज की कल बदलती जाती है। आज से 30 साल पहले का पाकिस्तान आज का पाकिस्तान नहीं है, और एक दिन में पाकिस्तान आज का पाकिस्तान नहीं बन गया। जो बुराइयां मुतराकिम होती गई, तराकुम पैदा करते गई, एडअप होती गई, आज ये हो गया। अगर हम एज ए माइनॉरिटी अपना सही रोल प्ले नहीं करेंगे तो वो प्रोग्राम बिल्कुल कोई और माइनॉरिटीज को पेश करकर इस्लाम को इस बुरे तरीके से पेश किया करेगा, इस गलत रंग में पेश करेगा कि समझ में आएगा कि इस्लाम के पास शायद सिवाय टेररिज्म के कुछ और है नहीं, जबकि इस्लाम का टेररिज्म से कोई ताल्लुक ही नहीं है। कुरान की साफ आयत है कि तुम खत्म में ज्यादती मत करो, तुम निहत्ता आम लोगों को मत कत्ल करो। अल्लाह को बिल्कुल पसंद नहीं है एक नफ्स को कत्ल कर देना बगैर किसी कसूर के, ऐसे है जैसे कि तमाम इंसानियत को कत्ल कर दिया गया हो और एक को, तो हम कहां से टेररिज्म के करीब हैं? फिर हम बोल क्यों नहीं रहे? इसी स्कूल में पूछा गया बच्चों से कि देखो सबसे ज्यादा वायलेंट रिलीजन कौन सा है, तो बच्चों ने क्या जवाब दिया, एक आगे घर के बोलने वाले ने, घर के वो नॉन मुस्लिम था उसने रिफ्यूट किया, नहीं नहीं गलत बात है, इस्लाम को जरूरत ही नहीं है, जो दीन असल पर मबनी है उसे किसी शक्ल की वायलेंस की क्या जरूरत है। आप देखें जहाद की जो आयत आई है कुरान में, उज़ैमा इजाजत दी जाती है उन लोगों को जो ईमान लाए हैं इस बात पर कि वो अपना दिफा करें, क्योंकि उनको रब्बुल अल्लाह, मैं अल्लाह को अपना रब मानता हूं जब कह रहा हूं तो उन पर जुल्म हो रहा है, क्योंकि अल्लाह को रब मानने के लिए तुम पर जुल्म हो रहा है तो हम तुम्हें इजाजत देते हैं कि तुम रिटेलिएट करो। झगड़ा अल्लाह को रब मानने से शुरू हुआ है, दूसरों को अल्लाह रब मानवाने से शुरू नहीं हुआ है, और ये करना चाहिए। तो हमको जो आता इतना वसी, इतना मजबूत, इतना अच्छा रास्ता पेश किया गया है और जिंदगियों के साथ पेश किया गया है, अमली रोल मॉडल्स के साथ पेश किया गया है, एक के बाद एक, एक के बाद एक। इमाम हुसैन के बाद क्या इमाम की जिंदगी को देख लीजिए, इल्म को किस सतह पर लेकर गए वो लोग, जिसके नतीजे में तमाम बिलाद इस्लामी ने इस्तेफादा किया और फायदा उठाया। खुलफा के दरबारों में जैसे देवल ने अपने एक शेर में कहा है कि इनके पास, आप ये ना समझे कि देवल ने फकत इमाम हुसैन के मसायब के शेर कहे, उन्होंने खुलफा को क्रिटिसाइज करते हुए शेर कहे जो आज भी मौजूद है, उसमें उन्होंने कहा है कि तो अब तो दरबार में शराब एक आम चीज का नाम हो गया है। अब बतलाइएगा, जब शराब खलीफा के दरबार में आम हो जाए तो हिदायत का बाकी रहेगी, फिक्र का बाकी रहेगी, ऐश और इशत के साथ कभी कभी फिक्र फली है फूली है। तो अब हम देख रहे हैं कि ये चीजें खिलाफत के नाम के ऊपर गिरते गिरते यहां तक चली गई। हम एक सिलसिले को कबूल करते हैं कि जो इमामत का सिलसिला है, वो सिलसिले में तो प्योरिटी प्योरिटी भी, हमारे पास बुराइयां कहां से आ रही हैं, हमारे पास बुराइयां कहां से आ रही, कहीं ना कहीं हम पीट कर रहे हैं अल्लाह को, उसके रसूल को, उसके वसी को कर रहे हैं, तो फिर बुराइयां हमें आ रही हैं। अल्लाह ताला हमें वो तौफीक दे कि हम लब्बैक कह सके उस तरीके से जिस तरीके से हमारे अइम्मा ने लब्बैक कहा था अल्लाह को और उसके रसूल को, उस तरीके से जैसे अमीरुल मोमिनीन ने लब्बैक कहा था, उसी तरीके से जैसे जनाब फातिमा ज़हरा ने कहा था, उसी तरीके से जैसे इमाम हसन ने कहा था, उसी तरीके से जैसे इमाम हुसैन ने कहा था, उसी तरीके से जैसे बाद के इमामों ने कहा था अलैहिस्सलाम। हम कोशिश कर सकते हैं और जो कोशिश करता है अल्लाह वादा करता है, लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, यकीनन वो लोग जो कोशिश करते हैं अल्लाह के रास्ते में, अल्लाह यकीनन यकीनन उनको अपने रास्ते दिखला देता है। कोशिश की तरफ तरकीब दिलाई जा रही है, तुम कोशिश कर लो, तुम आगे एक कदम बढ़ा दो, उसके बाद हम तुम्हारा जिम्मा ले लेंगे, तुमको बचा लेंगे, तुमको उठा लेंगे। मगर एक कदम तो आ गया हो, और ऐसा रब कि जिसने क्या नहीं दिया, एक छोटी सी मुश्किल हमारे को हो जाती है बॉडी में तो उसका इलाज कितनी ही मुश्किल का सबब बन जाता है, वो एक फंक्शन के खराब होने का नतीजा होता है, एक ही वक्त में बिलियनों फंक्शन हमारे पास अंजाम पा रहे हैं बॉडी में। किस किस रहमत और नेमत का हम शुक्र अदा करें, और शुक्र अदा करने का यही तरीका है कि तूने बनाया तू हमको चला, मैं अपने से चलने वाला नहीं हूं, यह चीज हमको सिखाया गया है, मैं अपने से चलने वाला नहीं हूं। रसूल की मशहूर दुआ है, अरे अशिया कमाई ऐ मालिक, मुझे चीजों को वैसे दिखला जैसे कि तू हकीकत में उनको बनाया है, कहीं कोई चीज मैं ज्यादा रंग के साथ ना देख लू, या कोई चीज मैं कोई ज्यादा ख्वाहिश के साथ ना देख लू, उसकी जो हकीकत है वैसा दिखा। आज के दौर में जब क्राइम्स बढ़ते जा रहे हैं, अखबारों में हम पढ़ते जा रहे हैं, ये इसलिए है कि जैसा जो चीज दिखनी चाहिए वो नहीं दिख रही है, हलाल और हराम में फर्क नहीं हो रहा है, नतीजे में इंसान पढ़ा लिखा इंसान इस लेवल पे गिर रहा है कि जो काबिल बयान भी नहीं है। क्यों? कि पहले ही मजबूती से जिस चीज को पकड़ना था हमने नहीं पकड़ा था। वातसिमु बिहब्लिल्लाह जमीअन वला तफर्रुकु, तुम अल्लाह की रस्सी को मजबूत था मेरा और आपस में इख्तलाफ मत करो, हम मिलजुल के ये काम करें, वतवासो बिल हक वतवासो बिल सब्र के जरिए से करें, एक दूसरे को सब्र और हक की तलकीन करते हुए करें। ये सब इसलिए ये आयतें आई हैं कि इनकी जरूरत है, अल्लाह ने एक चीज तकरार नहीं की, मगर उसकी जरूरत अगर ना हो तो तकरार नहीं। हर आयत अपनी जगह के ऊपर हिदायत का एक सरचश्मा है, उसको अगर हम भूल जाएंगे तो हम अफ़गलत में और गुनाह में पड़ जाएंगे, याद रखेंगे तो हमारा दूसरा मरहला कोई और होगा। हम अपने आप को पहले आम दुनिया के मेयार से बुलंद समझे कि हमारे लिए अल्लाह वो लेवल का टेस्ट नहीं रखा है जो आम लोगों के लिए रखा है, क्योंकि जिसको हिदायत मिली हो अइमा से उनकी शहादतों के नतीजे में, उसके बाद उसको वही बगैर हैंडीकैप के भगाया जा रहा है उनके साथ जो 100 हैंडीकैप के साथ भाग रहे हैं, कोई सही है? जिस पर अल्लाह ने इतना इन्वेस्टमेंट किया हो उसके बाद उसको कह रहा है कि उसके साथ भाग कि जो शिर्क कर रहा हो, और पता चला कि कभी ये भी परेशानी हो गई कि वो शिर्क वाला आगे निकल गया पीछे रह गए, अल्लाह ने कहा ये कहां से भागना शुरू करे तुम, मैं तुमको आगे भागो बोला था तुम पीछे भागने लगे। तो बोले हमको भागने की आदत नहीं, हम खाली सल्यूट मारने वाले जवान है, हम सल्यूट मारते हैं, भाग हो गए तो हम क्या करना, फिर से रे शुरू कर, कुरान की आयत है फिर से रे शुरू कर बोलेंगे। फातिमा हमारी हालत है, हमारी मजबूरी है, कुछ भी आप बोलिए, हंस भी सकते हैं रो भी सकते हैं, हम जो अल्लाह को नहीं मानते कभी कभी उनके साथ भी तराजू में आ जाएंगे। मुझे तो पता नहीं है, मैं अपने तालू से कह रहा हूं कि शायद इधर की पल्ला इधर उधर होगा, नहीं मालूम, क्योंकि उनमें भी लोग फितरत पे बाकी रह के ज्यादा कोशिश कर रहे हैं बनिस्बत हमारे ईमान पे बाकी रहने के बाद। हमको कोशिश करना ही है। मन अराद अलाखरा वसअअ सअयहा वहुवा मुमिन, जिसने आखिरत का इरादा कर लिया और उससे वैसी कोशिश की कि जैसे कोशिश करने का हक है, और इस हालत में कि वो ईमान पर बाकी रहा, यकीन अल्लाह उसकी कोशिशों को कबूल कर लेगा, सायों को मशकूरा उसकी कोशिशों को कबूल कर लेगा। तो हमको अब कोशिशें कबूल करवाना है, हमको ये भूलना नहीं है कि हमारा पास्ट हमारा माजी बड़े बड़े एहसानों के तहत तले हम दबे हुए हैं। सबसे बड़ा एहसान जिसमें रसूल आले रसूल का है, रसूल की आप जिंदगी देखते हैं, कैद रिवायत में है कि किसी नबी को ऐसी अजियत नहीं दी गई जैसी मुझको अजियत दी गई। मा उजिया नबियों, किसी नबी को अजियत नहीं गई थी इसलिए मेरे जनाब फातिमा तुज़हरा की जिंदगी बचपन से लेके आखिर तक कोशिश और जिद्दोजहद का नतीजा। छोटी सी थी, रसूल पर मक्के में एक जुल्म पर दूसरा जुल्म होता, काबे में जाते तो ऊंट के पेट का सामान लाके आप पर डाल दिया जाता, छोटे हाथों से जनाब फातिमा तुज़हरा हटाती और बाबा को घर ले आती। इसलिए कहा गया है उम्मे अबिया, अपने बाप की मां। जिंदगी पूरी वैसी गुजरी, बाद शादी हुई, शादी के बाद आप देखिए जंग के बाद जंग, जंग के बाद जंग, जंग के बाद जंग, बाबा और शौहर की आगे आगे मौजूदगी। और बाद पहले वफात रसूल जो हुआ, हमको फिर जनाबे फातिमा तुज़हरा के बारे में भी उस हद तक रोशनी नहीं डाली जाती जब तक जनाबे फातिमा तुज़हरा बकायदे हयात थी। हजरत अली का रुख और था, खुतबा नजुल बलागा में मौजूद है कि हजरत अली ने डट के ऑपोजिशन किया, घर घर जाकर जनाबे फातिमा तुज़हरा और हजरत अली लोगों को पूछते थे कि क्या तुमने यह नहीं सुना था कि रसूल ने मनकुल तो मौला हो फहादालियन मौला कहा था। यह इसलिए नहीं था कि तख्त चाह रहे थे, इसलिए था कि हिदायत गुमराही से मिल जाएगी, और सबसे बड़ी गुमराही हिदायत और गुमराही का मिल जाना होता है, क्योंकि आप हक को बादल से जुदा नहीं कर सकते। तो ये हरकत आप देखते हैं नहजुल बलागा में खुतबा मौजूद है कि बादशाह हजरत फातिमा तुज़हरा, बादशाह हजरत फातिमा तुज़हरा हजरत अली ने और अपने अमल को तग़यीर कर दिया, अपने पोजिशन को बदला। तो पूरी जिंदगी जनाब फातिमा तुज़हरा की जिद्दोजहद में गुजरी, अली के बारे में तो बोलने की जरूरत ही नहीं है। इमाम हसन का भी वही हाल रहा, इमाम हुसैन भी उसी कैफियत में रहे कि हक और हक और हक और हक की पैरवी और उसे आम करने की कोशिश। एक मर्तबा गुफ्तगू में आप माविया जब तकरीबन 56 हिजरी में मदीने आया था तो आपने एक मर्तबा गुफ्तगू की, कहा कि हक की क्या अहमियत होती है। माविया ने पलटा के कहा तुमको एक लफ्ज के अलावा कुछ और भी आता है, हक के अलावा और क्या चीज होती है, हक होता है या हक के मुख्तलिफ मजाहिर होते हैं, ये कायनात हक के मजाहिर का नाम है। हक को छोड़ के अगर मजाहिर को देखने लगोगे तुम आगे आने तो क्या बनोगे। ये कैफियत के इमाम, अब जब इमाम ने सोच लिया कि मुझे पलटना नहीं है, मुझे अब रुकना नहीं है, मुझे कहीं जाना नहीं है, मुझे यजीद की मुखालफत करना है। आप मदीने में, क्योंकि बनी उमैया का बहुत ज्यादा जोर था मदीने में और इमाम को फंक्शन करने के लिए कोई मौका बाकी ना रहता, इमाम ने फौरन 28 रजब को हरकत की मक्के आए। 3 शाबान जो उनकी विलादत का दिन था मक्के तशरीफ लाए, मक्के में खुदूत का सिलसिला आना शुरू हो चुका था। جناب امام حسن کی شہادت کے بعد بھی کوفیوں نے خطوط لکھے تھے 50 ہجری میں لگ بھگ 10 سال پہلے کہ ہم آپ کی مدد اور نصرت کو تیار ہیں. امام نے کہا تھا کہ معاویہ زندہ ہے کیونکہ صلح ہوئی ہے, ہم مخالفت اب اس وقت نہیں کریں گے. معاویہ جیسے واصل جہنم ہوا امام نے اپنی حرکت شروع کر دی. میں کھل کر کہہ رہا ہوں واصل جہنم اس لیے کہ کوئی بھی انڈیپینڈنٹ طور پر تاریخ اگر پڑھے اسلام کی تاریخ, معاویہ کا کردار آپ دیکھ لیں, 20 سال تک تو رسول صلی اللہ علیہ وسلم سے جنگ کی, اس کے بعد سلسلہ دنیا پروری دنیا پرستش کا رہا, آخر تک اور جتنا نقصان معاویہ کی طرف سے اسلام کو ہوا کسی کے تھرو نہیں ہوا ہے. اس لیے کہتا ہوں واصل جہنم. اور یزید بھی معاویہ کا ایکسٹینشن تھا. جب اس نے صلح میں کہا تھا کہ مجھے حق نہیں ہے کہ میں اپنا جانشین اپوائنٹ کروں, باوجود اس کے امام حسن کی شہادت کے بعد اس نے یزید کو جانشین بنانے کی کاروائی شروع کر دی تھی. امام جانتے تھے کوفی جو خط لکھ رہے ہیں اس میں کتنی سیریسنس ہے, جانتے تھے. لوگوں نے بھی کہا کہ دیکھیے آپ کوفیوں کی باتوں میں نہ آئیں. کوفے کی تقریباً ایک تہائی آبادی شیعہ تھی. شیعہ سے مراد میں فرقہ نہیں لے رہا ہوں, پھر شیعہ سے میں مراد لے رہا ہوں پیروئے حضرت علی, باقی کے اور گروپس تھے کہ جو اپنی جگہ پر ایکٹیو تھے. یہ لوگ اپنے آپ کو آرگنائز کیے. امام نے مسلم کو بھیجا, مسلم کی شہادت واقع ہوئی. امام نے اپنا سفر تبدیل نہیں کیا, حر سے ملاقات ہوئی. حر سے ملاقات ہونے کے بعد حر نے یہ کہا کہ آپ کو کوفہ چلنا پڑے گا. امام نے کہا میں نہیں چلوں گا. بات یہ طے پائی کہ جب تک کہ میں کوفے کو خط لکھ کر معلوم کروں کہ میں کیا کروں, تب تک ایک اور راستہ اختیار کرتے ہیں جو نہ آپ کا راستہ. امام کہہ رہے تھے میں مدینہ واپس چلے جاتا ہوں, کیا مکہ واپس چلا جاتا ہوں. حر نے کہا کہ نہیں, ممکن نہیں ہے. بعد جب اطلاع آئی, جب کربلا تک کاغلا پہنچا تو حر کو جواب مل چکا تھا کہ جہاں کہیں پر ہو وہیں پر روک دیے جائیں اور وہاں سے ہلنے نہ دیا جائے. اور پھر فوجیں جمع ہونا شروع ہوتی ہیں 2 محرم کے بعد. امام اپنی گفتگو کو ایک ہی اس پر رکھتے ہیں کہ مجھے جو کرنا ہے میں کر رہا ہوں, میں یا تو چلا جاؤں وہاں سے جہاں سے آیا تھا, یا پھر کوئی گفتگو کی سبھی بن سکتی تو بنے, بیعت تو میں نہیں کروں گا. یہ لوگ مجھے فقط ایک ہی موقع دیتے ہیں, یا تو بیعت یا تو ذلت. میں ذلت قبول کرنے والا نہیں ہوں. حیحات بن نزلہ, یہ قول امام کا تھا. امام نے یہ قول تو کہا لیکن ساتھ دینے والوں کی قلت. واقلت ناصرا, واقلت ناصرا, اچھائی کے مددگار بہت کم ہو جاتے ہیں, برائی کو بنا مانگے مددگار مل جاتے ہیں. امام کو حل بن یا ناظرین ینصرنی کہنے پر مددگار نہیں مل رہے, اور دوسروں کو بن مانگے مدد کرنے والے مل رہے ہیں. عجیب ستم ظریفی ہے زمانے کی. حق پہ رہے, نیکی پر رہے, اس کا مطلب ایک ہی ہوتا ہے, جب دنیا ذہن پر غالب آ جاتی ہے تو کوئی نصرت امام کے لیے نہیں نکل سکتا. اور قیامت اور آخرت اگر ذہن پر غالب آتی ہے تو چاہے وہ بھر بن کر رہے, وہاں سے نکل کر ادھر آ جائے گا. یہ آخرت اور دنیا کی جنگ ہے. جس نے آخرت کو پسند کر لیا, اللہ سے راضی ہو گیا, وہ امام کا ہو گیا. آج کے دن بھی وہی کیفیت ہے. جو آخرت کا ہو جائے گا آج اللہ کے طریقے پہ عمل کرے گا, آخرت کا نہیں ہوگا اپنے طریقے پہ عمل کرے گا. آج بھی ہم اسی کشمکش کے شکار ہیں. اللہ کے ہونا ہے, آخرت ہمارے ذہن میں آ جائے تو ہم اللہ کے ہو جاتے ہیں. اگر آخرت ذہن میں نہ آئے, ایک دور دراز چیز کا نام کہ جو شاید کبھی ہو یا نہ ہو, تو پھر ہماری دنیا زندگی بدل جاتی ہے. یہ کشمکش کا صحیح ریفلیکشن ہم کو کربلا میں ملتا ہے, اور کربلا ہماری ہدایت کا سبب بنتی ہے. ہم اپنے آپ کو وہاں پر رکھ کر دیکھیں, اپنے آپ کو وہاں پر رکھ کر دیکھیں. شہید باقر صدر ایک اپنی تقریر میں کہتے ہیں کہ مامون ہارون جب مدینے پہنچا, امام کاظم کا دور تھا اور آپ وہاں پر جو اثر و رسوخ رکھتے تھے وہ دیکھنے کے بعد ہارون نے رسول کی مزار پر جا کر یہ کہا کہ یا رسول اللہ اگر میں آپ کے فرزند کو یہاں سے نہیں لے کر جاؤں گا تو میری حکومت باقی نہیں رہے گی. آرائے صدر طلاب سے خطاب کر رہے تھے, نجف کے حوزے کے اسٹوڈنٹ سے خطاب کر رہے تھے, ان کی زندگی کے آخری خطبوں کا میں سے ایک یہ خطبہ ہے. آپ پلٹ کے کہتے ہیں کہ دیکھو ہارون کی سلطنت اتنی تھی کہ اگر بادل کو دیکھتا تھا اور کہتا تھا کہ جا برستے برس جاؤ, اس کا خراج اس کا ٹیکس مجھ کو آنے والا ہے, اتنی بڑی اس کی دنیا تھی. اور وہ دنیا موسیٰ بن جعفر کے سبب ختم ہو سکتی تھی, تو اس نے انہیں مدینے سے بغداد منتقل کر دیا. بعد میں جو سلسلہ ہوا خیر میں رکھا, اس کے بعد ان کی شہادت واقعی مدت لمبی مدت کے بعد بے انتہا ظلم کے بعد, پہلے خریدنا چاہا پھر خریدنا نہیں ہو سکا, تو شدت کی شدت کے بعد شدت, شدت کے بعد شدت, پھر شہادت. شہید صدر کہتے ہیں کہ یہ اس کی اتنی بڑی دنیا تھی. میں میرے اسٹوڈنٹ سے, میں اپنے آپ سے یہ سوال کرتا ہوں کہ اگر ہماری اتنی بڑی دنیا ہوتی جتنی ہارون کی ہے اور تھی, اور ہم پر یہ سوال رہتا کہ اگر موسیٰ بن جعفر کو چھوڑ دیا جائے تو وہ حکومت ڈگمگا جائے گی, ہاتھ سے چلی جائے گی, تو کیا ہم بھی وہی نہیں کرتے جو اس نے کیا؟ جب اب اپنی چھوٹی دنیا کو اتنا بڑا سمجھتے ہیں کہ اللہ کی بات نہیں سنتے, تو وہ دنیا جو ہارون والی دنیا تھی اتنی بڑی دنیا پر کیوں یہ کام نہیں کرتے؟ میں یہ نہیں کہتا, کہتے کہ ہم کو دونوں کو سوال کرنا ہے. شہید صدر نے شہادت اپنی دے کے ثابت کر دیا کہ میں تو نہیں کرتا. جس تکلیف کے ساتھ ان کو شہید کیا گیا ان کی بہن کے ساتھ بنت الہدیٰ, وہ خود اپنی جگہ کے اوپر آج کے دور میں ہم سب پر حجت ہے کہ صدام جیسی خبیث طاقت اور ظلم کرنے والے اور جس کے ٹارچر چیمبرز آج بھی معروف ہیں, وہاں پر اس کے سامنے بغیر کمپرومائز کے یہ انسان ٹھہر گیا, ٹارچر کیا گیا, بہن کو ٹارچر کیا گیا, بہن کو قتل کیا گیا, انہیں قتل کیا گیا, ٹیلی ویژن پر جا کر اس کی تعریف کرنے کو کہا گیا, کہا نہیں ہو سکتا. کہا وہ چیزیں جو میں نے الیکٹریسٹی اسکول بنائے ہیں اس کی تعریف کر دو, کہا نہیں ہو سکتا. کہاں سے طاقت آئی, کہاں سے طاقت ہے؟ اور صدام کتنے دن رہ گیا؟ جب اس کو ہینگ کیا جا رہا تھا تو کسی نے اٹھ کے کہا کہ تو نے شہید صدر کو جو شہید کیا اس کا نتیجہ آگے گزرا ہے. اس وقت خواب میں بھی نہیں سوچا تھا کہ یہ ہوگا. 30 سال میں کایا پلٹ گئی. تو یہ دنیا ہے جس کو ہم دیکھ رہے ہیں, یہ دنیا ہے جو حسین دیکھتے تھے. آج ہم کو کھل کر نظر آ رہی ہے, حسین کو اس وقت کربلا میں یہ سب چیزیں نظر آ رہی تھیں. تو حسین کا اتنا عجب کا تھا, حسین کربلا میں پھنس نہیں گئے تھے, حسین کربلا میں بے دینی کو بے نقاب کرنے کے لیے آئے تھے کہ تم کتنی بھی طریقے سے اپنی بے دینی کو دین کے شکل میں ڈھالنے کی کوشش کرو تمہاری بے دینی نظر آ جائے گی, تمہارا سلیقہ وہ سلیقہ بن کر رہنے والا نہیں رہے گا. کہ جیسے جناب زینب نے بھی کہا تھا کہ فاسق اور فاجر کو اللہ گمراہ کرتا ہے, الحمدللہ ہم ان میں سے نہیں ہیں, الحمدللہ ہم جھوٹے نہیں ہیں. تو جو جھوٹا ہے, جو گناہ کرنے والا ہے, اللہ اس کو گمراہ کیا ہے, ہم کو گمراہ نہیں کیا ہے. وہ کیفیت کے اوپر امام حسین نے اپنی شہادت انتخاب کی. شہادت انتخاب کرنا ایک چیز, شہادت کا دینا دوسری چیز. شہادت کا انتخاب ایک ذہنی امر ہوتا ہے, ذہنی فکری یقین ہوتا ہے, لیکن اس کو پیادہ کرنا, ایک کے بعد ایک کو بھیجنا, دوستوں کو بھیجنا, ان کی شہادت دیکھنا, ان کو لے آنا بھوک اور پیاس کے ساتھ, اس کے بعد مرحلہ خود بنی ہاشم کا آتا ہے, وہاں کے اوپر سب سے پہلے علی اکبر کو بھیجنا, قاسم کو بھیجنا, عباس کی شہادت کو نظر کر کر راضی ہونا, اور آخر میں علی اصغر کی شہادت پیش کر کر رضن میں قضائے کو تسلیم امرے کہنا. یہ حسین کا دل ہی جانتا ہے, اور وہ ایمان بھرا دل اس کو کیسے قبول کیا اور کس مجد و عظمت کے ساتھ قبول کیا, اس پر ہمارا سلام. ہم فقط اور فقط سلام کرنے پر مجبور ہیں. السلام علیکم یا آباد. زندہ ہم جو کہتے ہیں یقیناً وہ ہمارا سلام ہمارے دل سے نکلے کہ وہ سلام کے وہ مستحق ہیں تمام کائنات کے تمام فرشتوں کے کہ جو اللہ کے ساتھ ایک ایسا رشتہ بنا لے کہ جو بھی ظلم کیا جائے جیسے بھی شرائط سب سے ستر ہوتے جائے وہ رشتہ مضبوط سے مضبوط سا ہوتا جا رہا ہے. گلا شکوا کوئی نہیں مجھ کو یہ کیوں کیا جا رہا ہے نہیں, رضا تسلیم, رضا تسلیم. آخری وہ بھی وقت آتا ہے کہ جب ہمارم کے پاس سوائے زین العابدین کہ جو بیمار ہیں کوئی اور باقی نہیں رہتا, بیمار فرزند سے ملنے جاتے ہیں, کیفیت بیان کرتے ہیں, آمادہ ہوتے ہیں, بیویوں سے ملاقات کرتے ہیں, یہ بات بولتے ہیں کہ دیکھو آزمائے جاؤ گے لیکن اللہ تمہیں نجات دے گا. بیویوں کو یہ اطمینان امام دلا کر نکلتے ہیں کہ یقیناً تمہیں آزمایا جائے گا لیکن اللہ تمہیں یقیناً نجات دے گا. یہ اطمینان دلاتے ہوئے امام کس دل سے سب کو چھوڑ کر اللہ کے حوالے کر کر اس کی مرضی کے حوالے کر کر اپنے آپ کو پیش کرتے ہیں, پھر حجت تمام کرتے ہیں کہ دیکھو میں نے کسی کا کوئی نقصان نہیں کیا, میں نے شریعت میں تبدیلی نہیں لائی. پھر بھی بات وہی تھی کہ جن کو امام کی حقیقت نہ معلوم ہو سکے, امام کا دین امام کا درجہ نہ سمجھ سکے, ان کے لیے قتل کرنا بڑی چیز تھی, امام کے لیے قتل ہونا بڑی چیز تھی. تو ایک کے لیے قتل ہونا بڑی چیز بن جائے اور دوسرے کے لیے قتل کرنا بڑی چیز ہو جائے تو آخر میں ہوگا کیا؟ جو قتل ہونا چاہتا ہے وہ قتل ہوگا بتاتا ہے کہ اللہ کی عظمت کیا ہوتی ہے. سجدے میں سر رکھ کر بدن پہ مزائی کو تسلیمت لے ہمرے لا محمود سوا دیا قیاسر مستقیدین, اے مدد کرنے والوں کے مددگار. یہ آواز حسین کی نکلتی ہے, سر بھی بلند ہوتا ہے اگر میدے پہ تو حسین کی بلندی کم نہیں ہوتی, حسین کی بلندی کا قیامت رہے گی اور ہم جیسے لوگوں کو دفن بعد دفن حق کی طرف لے جائے گی اور ان کو کہ جو حسین کی شہادت کو نہ سمجھ سکے ان کی گمراہی میں کمی ہونے والی نہیں ہے. فَلْيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ.